اردو اکیڈمی اور پہچان انٹرنیشنل کی جانب سے کل میلبرن میں ایک مشاعرے اور لکھاری ریحان علوی کے ناول تعبیر کی تلاش میں کی رونمائی ہوئی۔ اردو زبان اور ادب سے دلچسپی رکھنے والے تقریباً 150 افراد نے اس محفل میں شرکت کی، جن کا تعلق آسٹریلیا کے مختلف شہروں سے تھا۔ اس محفل کو دو حصوں میں تقسیم کیا گیا تھا اور مہمان خصوصی آسٹریلیا میں پاکستان کی ہائی کمشنر محترمہ نائلہ چوہان صاحبہ تھیں۔ اس موقع پر ان کا کہنا تھا،
مجھے بہت خوشی ہو رہی ہے کہ اتنے سارے لوگ اتنی سردی میں اردو کی محبت میں اور اتنی ایک کیا کہیں گے دل کو جذب کر دینے والی کتاب کے بارے میں، مشاعرے کے بارے میں ابھی بھی اتنا لگاؤ رکھتے ہیں اور ادھر جمع ہیں۔ میرے لیے یہ بات بہت اہم ہے کہ ہماری جو قومی زبان ہے اردو، اس کی محبت پردیس میں رہنے والوں کے دل میں اتنی ہی ہے جتنے کہ گھر میں رہنے والوں کے لیے، اور میں اس کے لیے آپ کی مشکور ہوں۔ ریحان علوی صاحب اردو اکیڈمی کے منتظمین، پہچان انٹرنیشنل، آپ سب کا میں شکریہ ادا کرتی ہوں کہ آپ نے اتنی خوبصورت یہ محفل یہاں پہ جمائی ہے۔
اس محفل کے پہلے حصے میں کتاب کی رونمائی ہوئی، جس میں اس کتاب کے منتخب حصوں کو پڑھا بھی گیا۔
کچھ دنوں بعد خوارزم کے استاد کی بیٹھک پر اس خود کش حملے میں جان دینے والے مجاہدین کے خاندانوں کی کفالت کے لیے فنڈ جمع ہو رہے تھے، اور جس دن استاد محترم نے فنڈ میں سب سے زیادہ عطیہ دینے والوں میں میرا نام پکارا تو میرا سر فخر سے اونچا ہو گیا تھا۔ میرے تمام ہم عمر مجھے رشک بھری نگاہوں سے دیکھ رہے تھے۔ استاد محترم نے پہلی مرتبہ میری تعریف کی تھی تو پھر میرا سینہ خوشی سے پھول گیا۔ اس واقعے کے کئی مہینوں بعد جب اماں نے اپنے پرانے سامان کا بھاری بھرکم ٹرنک کھولا تو ان کا دل تھک سے رہ گیا۔ ابا کے سارے یادگاری قیمتی میڈل غائب تھے، وہ تمام میڈل جو انہیں فوج میں طویل خدمات کے دوران میں اکثر و بیشتر ملتے رہتے تھے، اور اماں کا شبہ درست تھا۔ ان تمام میڈلوں کو بیچ کر میں نے جو رقم حاصل کی وہ ہوٹل پر حملہ کرنے والوں کے بہبودی فنڈ میں دے دی تھی۔ بس اس کے بعد ہی سے اماں پر مجھے کسی دوسرے شہر بھیجنے کی دھن سوار ہو گئی۔ اس زمانے میں تم کافی باقی ہو گئے تھے۔ مجھے آج بھی یاد ہے جب تم نے عبد الغنی چائے والے کے سماور میں جمال گوٹا ملا دیا تھا، کیونکہ اس کی چائے کی دکان پر کیسٹ پلیئر پر گانے بجا کرتے تھے اور تمہیں ان گانوں سے کبجنا سخت ناپسند تھا۔ اس کے بعد تمہاری اماں کا پتہ چلا تو انہوں نے تمہاری خوب درکت بنائی تھی۔ ہاں مجھے یاد ہے، اور انہی دنوں اماں نے اپنے انڈسٹریل ہوم میں کشیدہ کاری کے ساتھ انگریزی بھی پڑھانا شروع کر دی تھی، جس پر میں نے بہت ادھم مچایا تھا اور گھر چھوڑ کر تمہارے گھر آ گیا تھا۔ استاد کہتے تھے انگریزی کافروں کی زبان ہے، اسے سیکھنے ہی سے مسلمان دین سے باغی ہونا شروع ہو جاتا ہے۔ اماں عرصے سے لڑکیوں کے لیے کمپیوٹر کی کلاس شروع کرنا چاہتی تھی اور حکومت تعلیمی سینٹروں میں کمپیوٹر تعلیم کے لیے امدادی پیکج دے رہی تھی، مگر مجھے استاد کے دیے ہوئے تمام لیکچر حفظ ہو چکے تھے۔ وہ کہتے تھے لڑکیوں کو صرف گھر چلانا آنا چاہیے، اس کا مقام گھر ہے، پڑھنے لکھنے سے لڑکیوں کا دماغ خراب ہو جاتا ہے اور وہ مرد کی برابری کی کوشش کرنے لگتی ہیں، جس سے معاشرے میں بگاڑ پیدا ہوتا ہے۔ میں دلی دل میں اماں کے
نائلہ چوہان صاحبہ کا اس کتاب کے بارے میں کہنا تھا،
آج کل کے جو ہمارے معاشرے میں ایک ایسے کہیں گے ایک تکلیف، ایک آج کے جوانوں میں جو سوالات اٹھتے ہیں ان کو یہ مجھے نہیں پتا جواب دے رہی ہیں یا اور سوال اٹھا رہی ہیں۔
مصنف ریحان علوی نے اپنی کتاب کے کرداروں پر روشنی ڈالتے ہوئے کہا،
تعبیر کی تلاش میں کوئی ایک مرکزی کردار نہیں، حماد کی کہانی علی گل کی کہانی سے مختلف ہے۔ رب نواز اور فضل کریم کے کردار کہانی کے بہاؤ کو دوسری طرف لے جاتے ہیں، تو شہرزاد اور پروفیسر عاقب سیٹھ کی کہانیاں بھی کچھ مختلف رنگ لیے ہوئے ہیں۔ بدر اور متاہر کی کہانی آئیڈینٹی تھیفٹ یا شناخت کی چوری کی کہانی سے زیادہ احساس محرومی کے جذبے کے گرد گھومتی ہے۔ ناول میں کئی کہانیاں مکمل کہانی کی صورت میں متوازی چل رہی ہیں، नावल में इस तरह की इस लिहाज से किरदार के बजाय मुझे एक कहानी पसंद करने का इख्तियार दिया जाए तो शायद मैं बदर और मताहिर की कहानी को तरजीह दूं। अगरचे वो शमशाद और हम्माद की कहानियों की तरह मरकजी कहानी नहीं, लेकिन किरदारों में शायद जॉन थॉमसन की बेटी सुजन थॉमसन के किरदार को याद करूं कि उसने जज्बात और इंसाफ के दरमियान जंग को मनतकी अंजाम तक पहुंचाने के लिए अपने बरसों बाद मिलने वाले बाप के खिलाफ कहानी में गवाही दी। मनाजिर की बात करूं तो शमशाद और हम्माद की वाहिद और आखिरी मुलाकात को याद करूं या मताहिर के इतराफ जुर्म के मंजर से मुतासिर हो जाऊं। मगर बात वही है कि किस वक्त कौन सा किरदार, कौन सी कहानी या कौन सा मंजर आपको आपकी सोच पर हावी हो जाता है, और ये मंजर, ये किरदार, ये कहानियां मुसन्निफ और कारी दोनों के लिए मुख्तलिफ जाविये रखती हैं। क्योंकि किताब अब आप सबके हाथों में है, इसलिए इतना ही कहूंगा कि इसे पढ़िए, इससे कशीद होने वाले तजुर्बात को महसूस कीजिए और फिर सोचिए कि ये किताब आपको ऊपर ले गई, नीचे पटक गई या किसी खराब लिफ्ट की तरह धोखा ही देती रही। ये फैसला अब आपके हाथ में।
अपनी मसरूफ जिंदगी में से अपने शौक के लिए वक्त निकालने पर उनका कहना था,
मुसन्निफीन से अक्सर इस तरह के सवालात किए जाते हैं जो बाज़ दफ़ा काफ़ी निजी भी महसूस होते हैं। कि मसलन अक्सर ये पूछा जाता है कि आपको लिखने का वक्त कैसे मिल जाता है। मेरा जवाब होता है कि जहां आप नफ़ा देखते हैं वहां सरमाया लगाते हैं, और ये लिखना मेरा ज़ाती इश्क है। मेरा वक्त कारोबार इश्क में लगाया हुआ वो सरमाया है जिसके बाद मुझे मुनाफे में कारी की राय वसूल होती है।
पहचान इंटरनेशनल के राना शाहिद ने भी रेहान की सलाहियतों के बारे में अपनी राय दी।
मैं जनाब रेहान अलवी साहब को मुबारकबाद पेश करता हूं कि उन्होंने अपनी बे इंतहा मसरूफियात में से मुझे नहीं समझ में आती कि कैसे वक्त निकाला होगा कि एक नावल उर्दू में और अंग्रेज़ी में अलग। मौजू बेशक एक है लेकिन दोनों का रख रखाव अलग होता है। अंग्रेज़ी नावल का रख रखाव अलग है, उर्दू ज़ुबान का सलीका अलग है। यानी उर्दू नावल की जो रिक्वायरमेंट्स हैं या उसकी जो तरकीब हैं या उसका नुस्खा जो है, रेसिपी जो है, वो अलग है, और जो अंग्रेज़ी ज़ुबान का जो सिलसिला है या उसमें जो तरकीब इस्तेमाल होती हैं जो या उसके जो नावल लिखने का तरीक़ेकार है वो अलग है। तो ये यानी इन दोनों उससे बहुत माशाल्लाह बहुत अच्छी तरह से इन्होंने उनके साथ इंसाफ किया, और सहाफ़ी के तौर पर मैं इनको देखूँ, लिखारी के तौर पे देखूं, नावल निगार के तौर पे इनको देखूं, तो इनकी जो सलाहियतें हैं माशाल्लाह इन्होंने बहुत आला मयार पे काम किया है, बहुत आला मयार पे काम किया है।
उर्दू एकेडमी के अरशद सईद ने इस किताब के अंग्रेजी तर्जुमे पर बात की।
If I could change one thing, probably that would be the title, as I would prefer to name it as In the Pursuit of Dreams rather than Beyond the Dreams. The plot is extremely well thought of and well knit. It very skillfully connects two brothers and bonds them into a strange faith. Everything comes together beautifully in the end. That is something which deserves big applause. The characters are very interesting and have decent depth about them. Beyond the Dream has multi-track stories and there are multiple characters which steal the show and are integral part of the story, and I must say that all of them are equally appealing and most in most aspects.
ये किताब माशरे में मौजूद ऐसी कहानियों को सामने लाई है जो हमारी आंखों के सामने होने के बावजूद नज़रअंदाज हैं। ये तो अब कारी ही बता सकते हैं कि ये कहानियां नज़रअंदाज होंगी या नहीं।
इसने आयशा को टीवी पर माहिये गाते देख लिया था। मेरा बहनोई बड़ा सख्तगीर मुल्ला था और हर वक्त जहाद की और मरने मारने की बातें करता रहता था। मेरा शौहर जब से खुदकश हमले में मारा गया था, मुझे तब से शिद्दत पसंदी और इंतहा पसंदी की बातें करने वाले जुनूनी लगते थे। इसीलिए मैं मानसरा चली गई थी। वापस आने के बाद जब मुझे पता चला कि मेरी बहन मेरी अपनी आशा को मारने पर तुली हुई है, तो मेरी बहन और बहनोई से बड़ी लड़ाई हुई और यूँ हमारा घर बढ़ गया और मेरी बहन अपने हिस्से का घर बेचकर कहीं और चली गई। तब से ये पड़ोस का घर खाली पड़ा है। एक दिन जब मैं अपने घर से बाजार की तरफ जा रही थी तो दो स्कूटर सवार तेजी से गुजरते हुए मुझ पर ना जाने क्या फेंक गए। जाते जाते नारा भी लगाते जाते थे, गाने बजाने वालियों जहन्नुम में जाओ। इतना कहकर जन्नत बीबी ने अपने चादर को चेहरे से हटा दिया। इसका जुड़ता चेहरा देखकर मैं खौफ से लरज गया। मुझे यकीन है मेरी कहानी सुनकर अब तुम्हें मुझसे नफरत नहीं रही होगी। जन्नत बीबी की आवाज़ कांप रही थी। इसका जर्द चेहरा अब नीला होता जा रहा था। तुम मुझे माफ़ कर दो बेटा, मुझे माफ़ कर दो। उफ़ मेरे खुदाया, ये मैंने क्या कर दिया। जब वो दरवाज़ा बंद करने गई थी तो इस वक्त मैंने अपनी जेब में पड़ी जहर की पुड़िया इसके कहवे की प्याली में झोंक दी। बेटा तुमने मुझे माफ़ कर दिया ना, इसकी आवाज़ घुट रही थी। जन्नत बीबी, जन्नत बीबी, मैं बदहवासी में दीवानों की तरह चीखता रह गया। जन्नत बीबी वापस आ जाओ। उफ खुदा, ये मैंने क्या किया। मैंने तुम्हें जहर दे दिया, तुम्हें मार डाला है। बेगुनाह जन्नत बीबी है, अपनी आयशा की जन्नत बीबी को मार डाला, कत्ल कर दिया है। मैं दीवानों की तरह इसके ढलके वजूद को मौत के मुंह से खींच निकालने का की नाकाम कोशिश करता रहा। इसका पोता जमाल जो देर से दरवाजे की ओर से अपनी दादी को आखिरी सांसें लेते देखकर सहमा खड़ा था, अचानक खौफजदा होकर बाहर भाग गया। मैं जन्नत बीबी को अपने ही हाथों में दम तोड़ते देखता रहा। मैंने सोचा था जन्नत बीबी को मारकर दिल पर रखा इंतकाम का पत्थर पिघल जाएगा, मगर मैंने दिल पर जिंदगी भर का कभी ना ख़त्म होने वाला बोझ उठाकर सिसकते रोते कदमों से वापस लौटकर खुद को पुलिस के हवाले कर दिया।